بسم اللہ الرحمن الرحیم. السلام علیکم. پھر میں ہدایت پا گیا. شیعہ آڈیوز کی جانب سے اس کتاب کا چیپٹر نمبر 19. نمبر 3, صحابہ کی اپنے خلاف گواہی. انس بن مالک کہتے ہیں رسول اکرم صلی اللہ علیہ وسلم نے انصار سے فرمایا, میرے بعد تم لوگ زبردست مالداری دیکھو گے, مگر اس پر اس وقت تک صبر کرنا جب تک حوض یعنی کوثر پر خدا اور اس کے رسول صلی اللہ علیہ وسلم سے ملاقات نہ کر لو. انس کہتے ہیں لیکن ہم لوگ صبر نہ کر پائے. بریکٹ میں بخاری جلد 2 صفحہ 135, سورہ یونس آیت نمبر 62, 63, 64 کا ترجمہ ہے. آگاہ رہو, اس میں کوئی شک نہیں کہ دوستان خدا پر قیامت میں نہ تو کوئی خوف ہے اور نہ وہ آزردہ خاطر ہوں گے. یہ وہ لوگ ہیں جو ایمان لائے اور خدا سے ڈرتے تھے. انہی لوگوں کے لیے دنیاوی زندگی میں بھی اور آخرت میں بھی خوشخبری ہے. خدا کی باتوں میں عدل بدل نہیں ہوا کرتا, یہی تو بڑی کامیابی ہے. ایک اور جگہ ارشاد ہے, سورہ فصلت آیت 30, 31 اور 32, ترجمہ. جن لوگوں نے سچے دل سے کہا کہ ہمارا پروردگار تو بس خدا ہے, پھر وہ اسی پر قائم رہے, ان پر موت کے وقت رحمت کے فرشتے نازل ہوں گے اور کہیں گے کہ کچھ خوف نہ کرو اور غم نہ کھاؤ, اور جس بہشت کا تم سے وعدہ کیا گیا تھا اس کی خوشیاں مناؤ. ہم دنیا کی زندگی میں بھی تمہارے دوست سے اور آخرت میں بھی رفیق ہیں, اور جس چیز کو بھی تمہارا جی چاہے بہشت میں تمہارے واسطے موجود ہے, اور جو چیز طلب کرو گے وہاں تمہارے لیے حاضر ہوگی. یہ بخشنے والے مہربان خدا کی طرف سے تمہاری مہمانی ہے. اب آپ فیصلہ کیجئے, خدا کے اس وعدے کے بعد ابو بکر و عمر کی تمنا یہ کیوں ہے کہ کاش بشر نہ ہوتے, حالانکہ خدا نے بشر کو اپنی مخلوقات پر فضیلت دی ہے. اور جب عام مومن جو اپنی زندگی سیدھی طرح سے گزارتا ہے تو مرتے وقت اس پر ملائکہ نازل ہوتے ہیں اور اس کو جنت میں اس کی جگہ کی خوشخبری دیتے ہیں, اور پھر نہ عذاب سے ڈرتا ہے اور نہ کچھ دنیا میں اپنے پیچھے چھوڑ آیا ہے, اس پر رنجیدہ ہوتا ہے. آخرت کی زندگی سے پہلے ہی اس کو زندگانی دنیا ہی میں بشارت دے دی جاتی ہے. تو پھر ان بزرگ صحابہ کو کیا ہو گیا ہے جو رسول صلی اللہ علیہ وسلم کے بعد خیر خلق ہیں؟ جیسا کہ ہم کو بچپنے سے یہی تعلیم دی جاتی ہے کہ یہ تمنا کرتے ہیں کاش ہم پخانہ ہوتے, ہم مینگنی ہوتے, بال ہوتے, بھوسا ہوتے, سب کچھ ہوتے مگر انسان نہ ہوتے. اگر ملائکہ نے ان کو بشارت جنت دے دی ہوتی تو یہ عذاب خدا سے بچنے کے لیے زمین پر واقع ہونے والے پہاڑوں کے برابر سونا راہ خدا میں صدقہ دے کر عذاب خدا سے بچنے کی تمنا نہ کرتے. ایک اور جگہ ارشاد خدا ہے, ترجمہ. اور دنیا میں جس نے ہماری نافرمانی کر کے ظلم کیا ہے, قیامت کے دن اگر تمام خزانے جو زمین میں ہیں اسے مل جائیں تو اپنے گناہ کے بدلے ضرور فدیہ دے نکلے, اور جب وہ لوگ عذاب کو دیکھیں گے تو اظہار ندامت کریں گے, اور ان میں باہم انصاف کے ساتھ حکم کیا جائے گا اور ان پر ذرہ برابر ظلم نہ کیا جائے گا. سورہ یونس آیت 54. ایک اور جگہ ارشاد ہوتا ہے, سورہ زمر آیت نمبر 47, 48 کا ترجمہ ہے. اور اگر نافرمانوں کے پاس روئے زمین کی پوری کائنات مل جائے بلکہ اس کے ساتھ اتنی ہی اور بھی ہو تو قیامت کے دن یہ لوگ یقیناً سخت عذاب کا فدیہ دے نکلیں اور اپنا چھٹکارا کرانا چاہیں, اور اس وقت ان کے سامنے خدا کی طرف سے وہ بات پیش آئے گی جس کا انہیں وہم و گمان بھی نہ تھا, اور جو بد کرداریاں ان لوگوں نے کی تھیں وہ سب ان کے سامنے کھل جائیں گی, اور جس عذاب پر یہ لوگ قہقے لگاتے تھے وہ انہیں گھیر لے گا. یہ آیتیں صحابہ جیسے ابو بکر و عثمان شامل نہ ہوں, لیکن جب ان نصوص کو پڑھتا ہوں تو ان اصحاب کے رسول صلی اللہ علیہ وسلم سے زبردست قسم کے تعلقات اور پھر ان روابط کے باوجود آ حضرت صلی اللہ علیہ وسلم کے احکام سے انحراف اور انتہا یہ ہے کہ آ حضرت صلی اللہ علیہ وسلم کے آخری उमर में इनकी ऐसी नाफरमानी जिससे हुजूर सल्लल्लाहु अलैहि वसल्लम को गुस्सा आ जाए और इन लोगों को अपने घर से बाहर निकाल दें। इन दोनों को सोचता हूँ तो बहुत देर तक मुझ पर सुकूत तारी हो जाता है और मेरी नज़रों के सामने फ़िल्म की तरह वो तमाम वाक़यात यके बाद दीगरे आने लगते हैं जो रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के बाद पेश आए। जैसे इनकी लखते जिगर फ़ातिमा ज़हरा अलैहि सलाम को लोगों ने अज़ियत दी, इनकी तौहीन की, हालांकि ख़ुद हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा गए थे, फ़ातिमा मेरे दिल का एक टुकड़ा है, जिसने इसको गज़बनाक किया इसने मुझे गज़बनाक किया। ब्रैकेट में है बुखारी जिल्द 2 सफ़ा 206 बाब मुनाकिब कराबा रसूल सल्लल्लाहु अलैहि वसल्लम। जनाब फ़ातिमा अलैहि सलाम ने अबू बकर और उमर से फरमाया, मैं तुम दोनों को खुदा की कसम देती हूँ, क्या तुमने रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम को ये फरमाते हुए नहीं सुना? फ़ातिमा अलैहि सलाम की खुशनूदी मेरी खुशनूदी और फ़ातिमा अलैहि सलाम की नाराज़गी मेरी नाराज़गी है। जिसने मेरी बेटी फ़ातिमा अलैहि सलाम से मोहब्बत की इसने मुझसे मोहब्बत की, और जिसने फ़ातिमा अलैहि सलाम को राज़ी रखा इसने मुझको राज़ी रखा, और जिसने फ़ातिमा अलैहि सलाम को नाराज़ किया इसने मुझे नाराज़ किया। दोनों ने कहा, हाँ हमने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सुना है। तब जनाब फ़ातिमा अलैहि सलाम ने फरमाया, मैं खुदा और इसके मलाइका को गवाह बनाती हूँ कि तुम दोनों ने मुझे नाराज़ किया और मुझे राज़ी नहीं किया, और जब मैं रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम से मुलाकात करूंगी तो तुम दोनों की ज़रूर शिकायत करूंगी। ब्रैकेट में है अमामा सियासता इब्ने कुतैबा जिल्द 1 सफ़ा 30 फिदक फित तारीख सफ़ा 92। खैर इस रवायत को छोड़िए जिससे दिल ज़ख्मी हो जाते हैं। इब्ने कुतैबा जो उलमाए अहले सुन्नत में से थे और बहुत से फ़नून में बेमिसाल थे, तफसीर हदीस, लुगत, नजू तारीख़ वग़ैरह में इनकी बहुत ही अहम तालीफ़ात हैं। हो सकता है ये भी शिया रहे हों, क्योंकि एक मरतबा एक शख्स को मैंने तारीख़ुल खुल्फ़ा दिखाई तो इसने बर्जस्ता कहा ये तो शिया थे, और हमारे उलमा जब किसी सवाल का जवाब नहीं दे पाते तो इनके पास आखिरी हीला यही रहता है कि इस किताब का मुसन्निफ़ शिया है, चुनाचा इनके नज़दीक तबरी शिया है। इमाम नसाई जिन्होंने हज़रत अली अलैहिस्सलाम के खसाइस में किताब लिखी शिया थे, इब्ने कुतैबा भी शिया थे। मौजूदा मुआसरीन में डॉक्टर ताहा हुसैन मिस्री ने जब अपनी शोहरा अफाक किताब अल फितनतुल कुबरा लिखी और इसमें हदीस गदीर का जिक्र किया और दीगर हकाइक का एतराफ़ किया तो ये भी शिया हो गए। वाकया ये है कि इनमें से कोई भी शिया नहीं था, लेकिन हमारे उलमा की आदत है जब कभी शियों का जिक्र करते हैं तो इनको शियों में कोई अच्छाई नहीं नज़र आती, सिर्फ बुराई का तस्किरा करते हैं और अपना सारा ज़ोर इल्मी सहाबा की अदालत पर सर्व करते हैं, और किसी न किसी तरह इनको आदिल साबित करने की सही लाख हासिल करते हैं। लेकिन अगर किसी हज़रत अली अलैहि सलाम के फ़ज़ाइल का जिक्र कर दिया और ये एतराफ़ कर लिया कि बड़े बड़े सहाबा से भी गलती हुई है तो फौरन इस पर तशय्यों का इल्ज़ाम लगा देते हैं। सिर्फ इतनी सी बात काफ़ी है कि अगर आप किसी के सामने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का जिक्र करके सल्लल्लाहु अलैहि वाले कह दीजिए या हज़रत अली अलैहि सलाम का नाम लेकर अलैहि सलाम कह दीजिए तो फौरन कह देगा तुम शिया हो। इसी बिना पर एक दिन मैं अपने एक सुन्नी आलिम से बात करते हुए बोला, आपकी राय बुखारी के बारे में क्या है? फरमाया, अरे वो तो आइमा हदीस में से हैं, इनकी किताब कुरान के बाद सबसे ज़्यादा सही है और इस पर हमारे तमाम उलमा का इजमा है। मैंने कहा वो तो शिया थे। इस पर वो आलिम मेरा मजाक उड़ाने के अंदाज़ में बहुत ज़ोर से ठट्टा मार के हंसे और बोले, हाशा वकला, भला इमाम बुखारी शिया होंगे? मैंने अर्ज़ किया, अभी आपने फरमाया जो हज़रत अली अलैहिस्सलाम का नाम लेकर अलैहिस्सलाम कहे वो शिया है। बोले, हाँ हाँ ये तो वाकया है। तब मैंने इनको और इनके साथ जो लोग थे सबको बुखारी में मुतअद्दिद मकामात दिखाए जहाँ हज़रत अली अलैहिस्सलाम के बाद अलैहिस्सलाम, हज़रत फ़ातिमा अलैहिस्सलाम के बाद अलैहिस्सलाम और हसन व हुसैन इब्ने अली के बाद अलैहिस्सलाम लिखा था। बुखारी जिल्द 1 सफ़ा 127, 130 और जिल्द 2 सफ़ा 126। एंड 205। तो ये देखकर मभूत हो गए और चुप हो गए, कोई जवाब न दे सके। अब मैं फिर इसी रवायत की तरफ वापस आता हूँ जिसमें इब्ने कुतैबा ने लिखा है कि जनाबे फातिमा अलैहिस्सलाम अबू बकर और उमर पर बहुत गज़बनाक थी। हो सकता है आपको शक हो, लेकिन मैं कम से कम बुखारी के बारे में शक नहीं कर सकता, जो हमारे यहाँ कुरान के बाद सबसे ज़्यादा सही किताब है और हमने अपने लिए लाजिम करार दे लिया है। ये वाकयान सही है और शियों को हक़ है कि इस किताब से हमको मुलज़िम करार दें, जिस तरह ख़ुद हमने इनको मुलज़िम करार दे दिया है। और अक़लमंद लोगों के लिए इंसाफ का तरीक़ा भी यही है। लीजिए बुखारी का बाब, मुनाकिब क़राबा रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुतअल्ला फ़रमाइए। इसमें है, फ़ातिमा अलैहिस्सलाम मेरे दिल का एक टुकड़ा है, जिसने फ़ातिमा अलैहिस्सलाम को गज़बनाक किया, इसने मुझे गज़बनाक किया। और बाब गज़वा खैबर में है, आयशा बयान करती हैं, फ़ातिमा बिनते नबी अलैहिस्सलाम ने अबू बकर के पास आदमी भेजा कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की मीरास मुझे दो, लेकिन अबू बकर ने इसमें से एक हब्बा भी देने से इनकार कर दिया। तो फ़ातिमा अलैहिस्सलाम इस वजह से अबू बकर पर गज़बनाक हो गई और इनका बायकॉट कर दिया, मरते दम तक इनसे बात नहीं की। दोनों का नतीजा एक ही है। बुखारी ने इस वाक़े को इख्तिसार के साथ और इब्ने कुतैबा ने तफसील के साथ ज़िक्र किया है, और दोनों का नतीजा ये है, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम फ़ातिमा अलैहिस्सलाम की नाराज़गी से नाराज़ होते थे और फ़ातिमा अलैहिस्सलाम की खुशी से खुश होते थे, और फ़ातिमा अलैहिस्सलाम मर गई मगर अबू बकर से राज़ी नहीं हुई। अब अगर बुखारी ये कहते हैं फ़ातिमा अलैहिस्सलाम अबू बकर पर नाराज़गी के आलम में मरी हैं और मरते दम तक बात नहीं की, तो इसका भी मतलब वही है जो इब्ने कुतैबा ने लिखा है। और बकौल जनाब बुखारी, किताब अल मुस्तनिद अल अस्तंदान बाब मन नाजी बिनुल नास, जब फ़ातिमा अलैहिस्सलाम तमाम दुनिया की औरतों की सरदार हैं और पूरी उम्मते मुस्लिमा में अकेली वो औरत हैं जो आयत तत्हीर की रूह से मासूमा है, तो इनका गज़बनाक होना किसी नाहक बात पर तो हो ही नहीं सकता। इसीलिए खुदा व रसूल सल्लल्लाहु अलैहि वसल्लम फ़ातिमा अलैहिस्सलाम के गज़बनाक होने से गज़बनाक हो जाते हैं। और इसीलिए अबू बकर ने भी कहा था, ए फ़ातिमा अलैहिस्सलाम, मैं खुदा और आपकी नाराज़गी से खुदा की पनाह मांगता हूँ। ये कहकर अबू बकर बावाज़े बुलंद रोने लगे। करीब था कि इनकी रूह जिस्म से मुफारकत कर जाए, मगर फ़ातिमा अलैहिस्सलाम यही कहती रहीं, खुदा की कसम में हर नमाज के बाद तुम दोनों के लिए ये दुआ करती रहूँगी। इस वाक़े के बाद अबू बकर रोते हुए निकले और कहते जाते थे, मुझे तुम्हारी बैत की ज़रूरत नहीं है, मुझसे अपनी अपनी बैत तोड़ दो। अल इमामतुल सियासा इब्नुल कुतैबा जिल्द एक सफ़ा 20। वैसे तो हमारे बहुत से मौरखीन उल्मा ने इस बात का एतराफ़ किया है कि अतिया मिरास सहमु ज़िलक़ुरबा के सिलसिले में जनाब फ़ातिमा अलैहिस्सलाम ने अबू बकर से नज़ा की, लेकिन अबू बकर ने आपका दावा रद्द कर दिया और आप अलैहिस्सलाम मरते दम तक अबू बकर से नाराज़ रहीं। लेकिन ये हजरात इस किस्म के वाक़यात को पढ़कर इस तरह गुजर जाते हैं जैसे कुछ हुआ ही ना हो, और इस किस्म के वाक़यात पर जिनसे करीब से या दूर से सहाबा की बुजुर्गी पर धब्बा आता हो, अपनी हजब आदत जबान ही नहीं खोलते। इस सिलसिले में ये सबसे अजीब बात मैंने एक बुजुर्गवार की पढ़ी, जो वाक़े को ज़रा तफसील से तहरीर करने के बाद फरमाते हैं, मैं नहीं तस्लीम कर सकता कि जनाब फ़ातिमा अलैहिस्सलाम ने नाहक चीज़ का मुतालबा किया हो, जैसे कि मैं ये तस्लीम नहीं कर सकता कि अबू बकर ने फ़ातिमा अलैहिस्सलाम के जायज़ हक़ को रोक दिया हो। इस सफसता से इस आलिम को शायद ये ख्याल पैदा हुआ हो कि इसने मसले को हल कर दिया और बहस करने वालों को काने कर दिया। हालांकि ये ऐसे ही है कि कोई कहे मैं तस्लीम नहीं कर सकता कि कुरान नाहक बात कहे, जैसे कि मैं ये बात तस्लीम नहीं कर सकता कि बनी इसराइल ने गौशाला परस्ती की हो। हमारे लिए सबसे बड़ी मुसीबत ये है कि हमारे उलमा ऐसी बात कहते हैं जिसको वो खुद नहीं समझते, और नकीफीन पर अकीदा रखते हैं। واقعہ یہ ہے کہ جناب فاطمہ علیہ السلام نے دعویٰ کیا اور ابو بکر نے اس کو رد کر دیا۔ اب یا تو معاذ اللہ جناب فاطمہ علیہ السلام جھوٹی تھیں یا پھر ابو بکر ظالم تھے، یہاں کوئی تیسری صورت نہیں ہے، جیسا کہ ہمارے بعض علماء کہنا چاہتے ہیں، اور چونکہ عقلی و نقلی دلیلوں سے ثابت ہے سیدہ عالمیان جھوٹی نہیں ہو سکتی، کیونکہ ان کے باپ کی صحیح حدیث ہے، فاطمہ علیہ السلام میرا ٹکڑا ہے، جس نے اس کو اذیت پہنچائی اس نے مجھ کو اذیت پہنچائی، اور واضح سی بات ہے کہ رسول صلی اللہ علیہ وسلم کی طرف سے سند کسی جھوٹے کو نہیں دی جا سکتی ہے۔ پس یہ حدیث تو بذات خود اس بات کی دلیل ہے کہ نہ جناب فاطمہ علیہ السلام جھوٹ بول سکتی ہیں اور نہ کسی دیگر پر بری چیز کا ارتکاب کر سکتی ہیں، جس طرح آیت تطہیر ان کی عصمت پر دلیل ہے۔ صحیح مسلم جلد 7 صفحہ 112-130، تاریخ الخلفاء جلد۔ جو حضرت عائشہ علیہ السلام کی گواہی کی بنا پر فاطمہ علیہ السلام ان کے شوہر ان کے بچوں کے بارے میں نازل ہوئی ہے، لہٰذا اس کے علاوہ کوئی چارہ نہیں ہے کہ صاحبان عقل اس بات کو تسلیم کر لیں کہ وہ معصومہ مظلومہ تھیں۔ فاطمہ علیہ السلام کا جھوٹا ہونا انہی لوگوں کے لیے ممکن ہے جو یہ دھمکی دے سکتے ہوں کہ اگر بیعت سے انکار کرنے والے فاطمہ علیہ السلام کے گھر سے نہ نکلے تو ہم فاطمہ علیہ السلام کے گھر کو آگ لگا دیں گے۔ انہی تمام اسباب کی بنا پر جناب فاطمہ نے ابو بکر و عمر کو اپنے گھر میں اجازت مانگنے پر داخل ہونے کی اجازت نہیں دی، اور جب حضرت علی علیہ السلام ان دونوں کو گھر میں لائے تو جناب فاطمہ علیہ السلام نے اپنا منہ دیوار کی طرف کر لیا اور ان کی طرف دیکھنا بھی گوارا نہیں کیا۔ تاریخ الخلفاء جلد 1 صفحہ 2۔ جناب فاطمہ علیہ السلام کی وصیت کے مطابق ان کو راتوں رات دفن کیا گیا تاکہ ان میں سے کوئی جنازے میں شریک نہ ہو جائے۔ صحیح بخاری جلد 3 صفحہ 39۔ اور بنت رسول صلی اللہ علیہ وآلہ وسلم کی قبر آج تک لوگوں کے لیے مجہول ہے۔ میں اپنے علماء سے پوچھنا چاہتا ہوں کہ یہ لوگ ان حقائق پر کیوں خاموش ہیں، کیوں اس کے بارے میں بحث نہیں کرتے بلکہ اس کا ذکر تک نہیں کرتے، اور ہمارے سامنے صحابہ رسول صلی اللہ علیہ وآلہ وسلم کو ملائکہ بنا کر پیش کرتے ہیں کہ وہ لوگ نہ گناہ کرتے تھے نہ ان سے غلطی ہوتی تھی، آخر ایسا کیوں ہے؟ جب میں کسی عالم سے پوچھتا ہوں، خلیفۃ المسلمین سیدنا عثمان بن عفان ذیل النورین کو کیسے قتل کر دیا گیا، تو صرف یہ جواب ملتا ہے کہ مصریوں جو سب کافر تھے نے آ کر قتل کر دیا۔ صرف دو جملوں میں یہ بات تمام کر دی جاتی تھی، لیکن جب مجھے فرصت ملی اور میں نے تاریخ کا مطالعہ کیا تو پتہ چلا کہ عثمان کے قاتل نمبر 1 کے صحابہ تھے، اور ان میں بھی سب سے آگے آگے ام المومنین عائشہ تھیں جو چلا چلا کر لوگوں کو عثمان کے قتل پر ورغلاتی تھیں اور ان کے خون کو مباح بتاتی تھیں اور کہتی تھیں ناصل کو قتل کر دو، یہ کافر ہو گیا ہے۔ بریکٹ میں تاریخ طبری جلد 4 صفحہ 407، تاریخ ابن اسیر جلد 3 صفحہ 206، لسان العرب جلد 14 صفحہ 193، تاج العروض جلد 8 صفحہ 141، العقد الفرید جلد 4 صفحہ 290۔ ناصل ایک یہودی تھا، عثمان کی داڑھی اس کی داڑھی سے بہت مشابہ تھی، اس لیے عائشہ عثمان کو ناشل کہا کرتی تھی۔ مترجم، اسی طرح طلحہ، زبیر، محمد ابن ابی بکر وغیرہ جیسے مشہور صحابی نے عثمان کا محاصرہ کر لیا تھا اور ان کے اوپر پانی بند کر دیا تھا تاکہ وہ مجبور ہو کر خلافت سے مستعفی ہو جائیں۔ مورخین کا بیان ہے کہ یہی صحابہ کرام تھے جنہوں نے عثمان کے لاشے کو مسلمانوں کے مقبرے میں دفن نہیں ہونے دیا اور ان کو غسل و کفن کے بغیر حشو کوکب میں دفن کیا گیا۔ سبحان اللہ، ہم کو تو یہ بتایا جاتا ہے کہ عثمان کے قاتل مسلمان ہی نہ تھے اور ان کو مظلوم قتل کیا گیا ہے۔ جناب فاطمہ علیہ السلام اور ابو بکر کی طرح یہ دوسرا قصہ ہے کہ یا تو عثمان مظلوم تھے تو پھر جتنے صحابہ نے ان کو قتل کیا یا ان کے قتل میں شریک رہے وہ سب کے سب مجرم ہیں۔ کیونکہ انہی نے خلیفہ کو ظلمن و عدوانن قتل کیا اور ان کے جنازے کے پیچھے پیچھے جنازے پر پتھر مارتے ہوئے لے گئے. زندگی میں اور مرنے کے بعد بھی ان کی توہین کی. اور یا پھر یہ تمام صحابہ حق پر تھے جنہوں نے عثمان کو قتل کیا, کیونکہ عثمان نے اسلام مخالف بہت سے اعمال کا ارتکاب کیا تھا جیسا کہ تاریخوں میں ہے. دونوں میں سے ایک کو باطل ماننا ہوگا, یہاں کوئی تیسری صورت نہیں ہے. ہاں یہ اور بات ہے کہ ہم تاریخ کو ہی جھٹلا دیں اور لوگوں کو دھوکہ دیں کہ جن مصریوں نے عثمان کو قتل کیا تھا وہ کافر تھے. بہرحال دونوں صورتوں, خواہ عثمان کو مظلوم مانے یا مجرم, میں المحابت کلم عدول سارے صحابہ عادل ہیں کا تلسم ٹوٹ جاتا ہے. بہرحال دونوں صورتوں, خواہ عثمان کو مظلوم مانے یا مجرم, میں سارے صحابہ عادل ہیں کا تلسم ٹوٹ جاتا ہے. یا تو یہ مانیے کہ عثمان عادل نہیں تھے یا یہ مانیے کہ ان کے قاتل عادل نہیں تھے. دونوں ہی صحابہ اس طرح اہم اہل سنت کا دعویٰ تو باطل ہو جاتا ہے. البتہ شیعوں کا دعویٰ ثابت ہو جاتا ہے کہ بعض صحابہ عادل تھے بعض عادل نہیں تھے. اسی طرح میں جنگ جمل کے بارے میں سوال کرتا ہوں جس کے شعلے ام المومنین عائشہ نے بھڑکائے تھے اور خود ہی لشکر کی قیادت کر رہی تھی. آخر جب ان کو خدا نے حکم دیا تھا کہ سورہ احزاب ہے آیت نمبر 33 کا ترجمہ ہے, اور اپنے گھروں میں منچلی بیٹھی رہو اور اگلے زمانے جاہلیت کی طرح اپنے بناؤ سنگار نہ دکھاتی پھرو, اپنے گھروں میں بیٹھی رہو تو ام المومنین عائشہ کیوں نکلی؟ اسی طرح دوسرا سوال کرتا ہوں کہ ام المومنین نے حضرت علی علیہ السلام کے خلاف کس دلیل کی بنا پر جنگ کی, جبکہ حضرت علی علیہ السلام تمام مومنوں مومنات کے ولی تھے. لیکن حسب معمول ہمارے علماء بڑی سادگی سے جواب دے دیتے ہیں کہ ام المومنین حضرت علی علیہ السلام سے دشمنی رکھتی تھیں, کیونکہ واقعہ افق میں حضرت علی علیہ السلام نے بشرط یہ کہ یہ صحیح ہو رسول خدا کو مشورہ دیا تھا کہ ان کو طلاق دے دیجئے. ہمارے علماء ہم کو اس طرح مطمئن کرنا چاہتے ہیں کہ چونکہ واقعہ افق میں حضرت علی علیہ السلام نے بشرط یہ کہ صحیح ہو طلاق کا مشورہ دیا تھا, اس لیے ام المومنین نے مخالفت کی تھی. مگر آپ سوچئے تو کیا صرف اتنی سی بات پر حضرت عائشہ کے لیے جائز تھا کہ حکم قرآن کی مخالفت کریں؟ اور وہ پردہ جو رسول صلی اللہ علیہ وسلم نے ان پر ڈال رکھا تھا اس کو چاک کر دیں اور اونٹ کی سواری کریں, جبکہ رسول صلی اللہ علیہ وسلم نے پہلے ہی روک دیا تھا اور ان کو ڈرا دیا تھا کہ جو اب کے کتے بھونکیں گے. طبری ابن اسیر مدائنی وغیرہ جنہوں نے سن 36 ہجری کے حالات تحریر کیے ہیں بریکٹ کلوز. اور بی بی عائشہ اتنی لمبی مسافت طے کریں یعنی مدینہ سے مکہ اور پھر مکہ سے بصرہ جائیں, بے گناہ لوگوں کو قتل کریں, حضرت علی علیہ السلام اور جن صحابہ نے علی علیہ السلام کی بیعت کی تھی ان سے جنگ کریں اور ہزاروں مسلمان قتل کیے جائیں, جیسا کہ مورخین نے لکھا ہے کہ ان سب جرائم کا ارتکاب صرف اس لیے جائز ہے کہ ام المومنین حضرت علی علیہ السلام کو نہیں چاہتی تھی, اس لیے حضرت علی علیہ السلام نے طلاق کا مشورہ دیا تھا. لیکن نبی صلی اللہ علیہ وسلم نے طلاق تو نہیں دیا, پھر اتنی نفرت کیوں؟ مورخین نے دشمنی کے وہ واقعات تحریر کیے جن کی تفسیر ممکن ہی نہیں ہے. مثلا جب آپ مکے سے واپس آ رہی تھیں تو لوگوں نے بتایا کہ عثمان قتل کر دیے گئے. اس خبر کو سن کر آپ پھولے نہیں سما رہی تھیں, لیکن جب لوگوں نے یہ خبر دی کہ مدینے والوں نے علی علیہ السلام کی بیعت کر لی تھی, اس کو سنتے ہی آپ آگ بگولا ہو گئی اور فرمانے لگی مجھے یہ بات زیادہ پسند تھی کہ علی علیہ السلام کو خلافت ملنے سے پہلے آسمان پھٹ پڑتا اور فوراً حکم دیا کہ مجھے واپس لے چلو. اور آتے ہی حضرت علی علیہ السلام کے خلاف آتش فتنہ بھڑکا دی. وہ علی علیہ السلام بقول مورخین جن کا نام لینا بھی پسند نہیں کرتی تھی, کیا ام المومنین نے رسول خدا کا یہ قول نہیں سنا تھا؟ علی علیہ السلام کی محبت ایمان اور علی علیہ السلام سے بغض رکھنا نفاق ہے. بریکٹ میں صحیح مسلم جلد 1 صفحہ 48. اور اسی لیے بعض اصحاب کا یہ قول مشہور ہے کہ ہم منافقین کو حضرت علی علیہ السلام سے بغض رکھنے پر پہچان لیا کرتے تھے۔ اور کیا ام المومنین نے رسول اسلام صلی اللہ علیہ وسلم کا یہ قول نہیں سنا تھا، جس کا میں مولا ہوں اس کے علی علیہ السلام مولا ہیں؟ حتماً سب کچھ سنا تھا، لیکن نہ وہ علی علیہ السلام کو چاہتی تھی، نہ ان کا نام لینا پسند کرتی تھی، بلکہ جب علی علیہ السلام کے مرنے کی خبر سنی ہے تو فوراً سجدہ شکر کیا ہے۔ بریکٹ میں ہے طبری ابن اسیر الفتنہ الکبریٰ، تمام وہ مورخین جنہوں نے سن 40 ہجری کے حالات لکھے ہیں، بریکٹ کلوز۔ ان تمام باتوں کو جانے دیجئے، میں ام المومنین عائشہ کی تاریخ سے بحث نہیں کر رہا ہوں، میں تو صرف یہ ثابت کرنا چاہتا ہوں کہ بہت سے صحابہ نے مبادی اسلام کی مخالفت کی ہے اور رسول خدا صلی اللہ علیہ وسلم کے احکام کی نافرمانی کرتے رہے ہیں۔ رہا ام المومنین کا فتنہ، تو اس سلسلے میں صرف ایک ایسی دلیل کافی ہے جس پر تمام مورخین نے اجماع کیا ہے، اور وہ یہ ہے کہ جب ام المومنین عائشہ کا گزر چشمہ حواب سے ہوا تو وہاں کے کتوں نے بھونکنا شروع کیا۔ اس پر بی بی کو رسول خدا کی تقدیر یاد آئی، اور یہ یاد آیا کہ پیغمبر صلی اللہ علیہ وسلم نے کہا تھا، اے عائشہ کہیں وہ اونٹ والی تم ہی نہ ہو۔ یہ یاد آتے ہی عائشہ رونے لگی اور کہنے لگی، مجھے واپس کرو، مجھے واپس کرو۔ لیکن طلحہ و زبیر نے 50 آدمی کو دے دلا کر تیار کر لیا، اور ان سبوں نے آ کر عائشہ کے سامنے اللہ کی جھوٹی قسم کھائی کہ یہ چشمہ حواب نہیں ہے۔ بس پھر کیا تھا، عائشہ نے اپنا سفر جاری رکھا اور بصرہ آ گئیں۔ مورخین کا بیان ہے کہ اسلام میں یہ سب سے پہلی جھوٹی گواہی ہے۔ بریکٹ میں طبری ابن اسیر مدائنی اور دیگر وہ مورخین جنہوں نے سن 36 ہجری کے حالات لکھے ہیں۔ اے مسلمانوں، اے روشن عقل رکھنے والوں، اس مشکل کا حل بتاؤ، کیا یہ وہی بزرگ صحابہ ہیں جن کو ہم رسول صلی اللہ علیہ وسلم کے بعد سب سے بہتر مانتے ہیں، اور جن کی عدالت کے ہم قائل ہیں، جو جھوٹی گواہی دیتے ہیں، حالانکہ جھوٹی گواہی کو رسول خدا صلی اللہ علیہ وسلم نے ان گناہان کبیرہ میں شمار کیا ہے جو انسان کو جہنم میں پہنچا دیتے ہیں؟ وہی سوال پھر دہرانا پڑتا ہے اور ہمیشہ دہرانا ہوگا کہ کون حق پر ہے اور کون باطل پر۔ یا تو عائشہ اور ان کے ہم نوا و طلحہ و زبیر اور ان کے ساتھی سب ظالم اور باطل پر ہیں، اور یا پھر علی علیہ السلام اور ان کے ساتھی ظالم اور باطل پر ہیں۔ یہاں کوئی تیسرا احتمال نہیں ہے۔ منصف مزاج اور حق کا متلاشی علی علیہ السلام کی حقانیت کو تسلیم کرے گا، کیونکہ بقول مرسل اعظم صلی اللہ علیہ وسلم کے، حق ادھر ہی مڑتا ہے جدھر علی علیہ السلام مڑتے ہیں، اور ام المومنین عائشہ اور ان کے ساتھیوں کو چھوڑ دے گا، کیونکہ انہی لوگوں نے آتش فتنہ بھڑکائی تھی اور اس کو بجھانے کی کوشش بھی نہیں کی، یہاں تک کہ اس نے ہر رتب و یاس کو جلا کر راکھ کر دیا، اور اس کے اثار آج تک باقی ہیں۔ مزید بحث اور اپنی اطمینان قلب کے لیے عرض کرتا ہوں کہ بخاری کی کتاب ہے، اس میں تحریر ہے، جب طلحہ و زبیر عائشہ بصرہ پہنچے تو حضرت علی علیہ السلام نے ہمارے یاسر اور اپنے بیٹے حسن علیہ السلام کو بھیجا، یہ دونوں کوفہ آئے اور ممبر پر گئے۔ حسن علیہ السلام بن علی علیہ السلام ممبر کے سب سے اونچے زینے پر تھے اور عمار حسن علیہ السلام سے ایک زینہ نیچے تھے۔ ہم لوگ دونوں کی باتیں سننے کے لیے جمع ہوئے تو میں نے عمار کو یہ کہتے ہوئے سنا، عائشہ بصرہ گئی ہیں، خدا کی قسم وہ دنیا و آخرت میں تمہارے نبی صلی اللہ علیہ وسلم کی بیوی ہیں، لیکن خدا نے تمہارا امتحان لینا چاہا ہے کہ تم خدا کی اطاعت کرتے ہو یا عائشہ کی۔ بریکٹ میں بخاری جلد 4 صفحہ 161۔ اسی طرح بخاری کے کتاب الشروط باب ماجہ فی بیوت ازواج النبی صلی اللہ علیہ وسلم میں رسول خدا نے خطبہ دینے کے لیے کھڑے ہوئے اور عائشہ کے مسکن کی طرف اشارہ کر کے فرمایا، یہی فتنہ ہے، یہی فتنہ ہے، یہی فتنہ ہے۔ فتنہ یہاں سے شیطان کی سینگ کی طرح نکلے گا۔ بریکٹ میں بخاری جلد 2 صفحہ 138۔ اسی طرح امام بخاری نے اپنی صحیح میں عائشہ کا رسول صلی اللہ علیہ وسلم کے ساتھ بدتمیزی سے پیش آنا، جس پر ابو بکر کا इतना आयशा को मारना कि आयशा के जिस्म से खून बहने लगा, और आयशा का रसूल सल्लल्लाहु अलैहि वसल्लम के ख़िलाफ़ मुजाहरा करना, जिस पर खुदा की तरफ से तलाक की धमकी का मिलना और ये धमकी देना कि खुदा तुमसे बेहतर बीवी नबी सल्लल्लाहु अलैहि वसल्लम को देगा, और इसी किस्म की अजीब व गरीब बातें आयशा के लिए नकल किया है। इन किस्सों को दोहराना किताब को तूल देना है। इन तमाम बातों के बावजूद मैं पूछना चाहता हूँ कि अहल सुन्नत वल जमात के नज़दीक सिर्फ़ आयशा ही का क्यों इतना एहतराम व इकराम है? क्या इसलिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम की बीवी थी? तो नबी सल्लल्लाहु अलैहि वसल्लम की बीवियाँ तो और भी थीं, बल्कि आयशा से अफजल भी थीं। जैसा कि खुद नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है, तरमीज़ी इस्तियाबो दर हालात सफ़िया सावतु हालात सफ़िया उम्मुल मोमिनीन। तो आयशा में क्या खसूसियत है? या इनका एहतराम इसलिए ज़्यादा है कि ये अबू बकर की बेटी थी, या इसलिए इनका एहतराम ज़्यादा है कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अली अलैहि सलाम के लिए जो वसीयत की थी, इसको कलदम बनाने में सबसे अहम रोल इनका है? जैसा कि रवायत में है, जब आयशा के सामने जिक्र आया कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने अली अलैहि सलाम के लिए वसीयत की थी, तो आप झट से बोली, ये किसने कहा है? रसूल सल्लल्लाहु अलैहि वसल्लम मेरे सीने पर तकिया लगाए लेटे थे, मुझसे तश्त मांगा, मैं तश्त के झुकी और नबी सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हो गया, मुझे पता भी ना चला। बस अली अलैहि सलाम के लिए कैसे वसीयत कर दी? ब्रैकेट में है बुखारी जिल्द 3 सफ़ा 68 बाप मर्दुन नबी व वफाता। ब्रैकेट क्लोज। या फिर इनका एहतराम इसलिए ज़्यादा है कि उन्होंने हज़रत अली अलैहिस्सलाम से ऐसी जंग की जिसमें नरमी की गुंजाइश ना थी, और इनके बाद इनकी औलाद से लड़ी, इंतहा ये कर दी कि जब इमाम हसन अलैहिस्सलाम का जनाजा चला तो आपने रोका और ये कहा, जिसको मैं दोस्त नहीं रखती इसको मेरे घर में दाखिल ना करो। ना मालूम रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने जो इमाम हसन अलैहिस्सलाम और इमाम हुसैन अलैहिस्सलाम के लिए फ़रमाया था, हसन व हुसैन जवानाने जन्नत के सरदार हैं, या दूसरी जगह फरमाया था, जो इन दोनों को दोस्त रखे खुदा इसको दोस्त रखेगा, और जो इनसे बुग्ज़ रखेगा खुदा इससे बुग्ज़ रखेगा, या एक जगह और फरमाया था, जो इनसे जंग करे मैं इससे जंग करूँगा, जो इनसे सुलह करेगा मैं इससे सुलह करूँगा। खैर, इन तमाम हदीसों को मुल मोमिनीन भूल गई थी या तजाहिल आरफाना से काम ले रही थी, और इसमें कोई ताज्जुब भी नहीं करना चाहिए, क्योंकि हज़रत अली अलैहिस्सलाम के बारे में तो इससे कई गुना ज़्यादा सुना था। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम की ममानियत के बावजूद हज़रत अली अलैहिस्सलाम से जंग करके रहीं और लोगों को इनके ख़िलाफ़ उकसा ही के माना, इनके फ़ज़ाइल का इनकार करके रहीं। दरअसल ये वजह थी जिसकी बिना पर बनी उमैया ने इनसे मोहब्बत का इजहार किया और इनको इस दर्जे तक पहुंचा दिया जहां तक किसी की रसाई नहीं, और इनके फ़ज़ाइल में ऐसी ऐसी जाली रवायात नकल की जिससे किताबें भर गईं, शहरों शहरों देहातों देहातों इनका चर्चा हो गया, और आखिरकार इनको उम्मत इस्लामिया का मर्जाए अकबर बना दिया, क्योंकि आधा दिन तो सिर्फ तन्हा आयशा के पास था, शायद दूसरा आधा दिन अबू हुरैरा के पास था, जिसने बनी उमैया के हस्बे मिनशा खूब खूब रवायात जाली की थी, इसीलिए उन्होंने अबू हुरैरा को अपना मुकर्रब बना लिया, मदीने की गवर्नरी अबू हुरैरा के हवाले कर दी, अबू हुरैरा के लिए कसरे अकीक बनवाया गया, जबकि ये बेचारे एक मुफलिस व कलाश आदमी थे। इनको रावियाउल इस्लाम का लकब दिया गया। इसी तरह बनी उमैया के पास एक नया पूरा दीन आ गया, आधा आयशा के ज़रिए आधा अबू हुरैरा के ज़रिए, जिसमें किताब खुदा और सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम नाम की सिर्फ वो चीज़ें थीं जिनको ये लोग पसंद करते थे और जिसके ज़रिए इनकी सल्तनत मजबूत हो सकती थी। जाहिर है कि दीन तनाकुज़ात तो खुराफात का मजमुआ होगा। इस तरह हकायक को ख़त्म करके इनकी जगह तारीखियों को दे दी गई और बनी उमैया ने लोगों को इसी नए दीन पर चलाना शुरू कर दिया और इसी पर लोगों को उभारा, जिसका नतीजा ये हुआ कि दीन खुदा एक मज़हका खैस चीज़ बन के रह गया, जिसकी कोई कदर व कीमत ही ना रही, और लोग मुआविया से इतना डरने लगे जितना खुदा से नहीं डरते थे। हम जब अपने उलमा से पूछते हैं कि अली इब्न अबी तालिब अलैहि सलाम, जिनकी बैत मुहाजरीन और अंसार ने की थी, इनसे मुआविया का जंग करना कैसा है, और जंग भी ऐसी कि जिसने मुसलमानों को शिया सुन्नी دو فرقوں میں بانٹ دیا اور اسلام میں اس کی وجہ سے ایسا رخنا پڑ گیا جو آج تک نہ بھر سکا۔ تو وہ لوگ بڑی سادگی سے حسب عادت جواب دیتے ہیں، علی علیہ السلام و معاویہ دونوں ہی بڑے جلیل القدر صحابی ہیں، دونوں نے اجتہاد کیا، علی علیہ السلام کا اجتہاد مطابق واقعہ تھا، لہٰذا ان کو دو اجر، ان کو وہ اجر ملے گا، لیکن معاویہ نے اپنے اجتہاد میں غلطی کی، اس لیے ان کو صرف ایک اجر ملے گا۔ ہمارے لیے جائز نہیں ہے کہ ان کے حق میں یا ان کے برخلاف کچھ کہیں۔ خود خداوند عالم کا ارشاد ہے، سورہ بقرہ کی آیت نمبر 134 میں کا ترجمہ ہے، اے یہودیوں، وہ لوگ تھے جو چل بسے، جو انہوں نے کمایا ان کے آگے آئے، اور جو تم کماؤ گے تمہارے آگے آئے گا، اور جو کچھ وہ کرتے تھے اس کی پوچھ گچھ تم سے نہیں ہوگی۔ افسوس کی بات یہی ہے کہ ہمارے علماء کے جوابات اسی قسم کے ہوتے ہیں، جو سفسطہ ہوتے ہیں، جن کو نہ عقل قبول کرتی ہے، نہ دین نہ شریعت۔ میرے معبود میں رائی کی غلطی، خواہش کی لغزش، شیاطین کے وسوسوں سے تیری پناہ چاہتا ہوں۔ بھلا وہ کون سی عقل سلیم ہے جو معاویہ کے اس اجتہاد پر اس کے لیے اجر کی قائل ہو گئی، جس کی بنا پر اس نے امام المسلمین سے جنگ کی، بے گناہ مومنین کو قتل کیا، ایسے ایسے جرائم کا ارتکاب کیا جس کا شمار صرف خدا ہی کر سکتا ہے۔ مورخین کے نزدیک مشہور ہے کہ معاویہ اپنے دشمنوں کو قتل کرنے کے لیے اور ان کو راستے سے ہٹانے کے لیے اپنے مشہور طریقے پر عمل کرتا تھا، یعنی زہر آلود شہد کھلا دیتا تھا اور کہا کرتا تھا خدا کا لشکر تو شہد میں ہے۔ نامعلوم یہ لوگ کیسے اس کو مجتہد مانتے ہیں اور اس کو اجر دینے کے لیے تیار ہیں، حالانکہ وہ باغی گروہ کا سردار تھا۔ چنانچہ مشہور حدیث میں جس کو تمام محدثین نے لکھا ہے آیا ہے، افسوس ہمارے یاسر پر ہے جس کو ایک باغی گروہ قتل کرے گا، اور معاویہ و اس کے اصحاب نے جناب عمار کو قتل کیا ہے۔ اس کو کیوں کر مجتہد کہتے ہیں، جس نے حجر بن عدی اور ان کے اصحاب کو بڑی بے دردی سے قتل کیا اور صحرائے شام میں مرج عذرا میں دفن کر دیا، کیونکہ ان لوگوں نے حضرت علی علیہ السلام پر لعنت کرنے سے انکار کر دیا تھا۔ جس شخص نے سردار جوانان جنت جناب امام حسن علیہ السلام کو زہر دے کر قتل کرا دیا، کیسے اس کو عادل صحابی مانتے ہیں؟ جس شخص نے امت مسلمہ سے جبر و زبردستی سے پہلے تو اپنے لیے، پھر اپنے بدکار بیٹے یزید لعنت اللہ کے لیے بیعت لی، جس نے شورا کے نظام کو بدل کر قیصر کی حکومت قائم کی، بریکٹ میں خلافت الملوکیت مودودی یوم الاسلام احمد امین، بریکٹ کلوز، اس کو اہل سنت والجماعت تمام برائیوں سے کیوں کر مبرہ و منزہ مانتے ہیں؟ جس نے لوگوں کو حضرت علیہ السلام اور ان کے اہل بیت پر ممبروں سے لعنت کرنے کے لیے مجبور کیا، اور جن لوگوں نے انکار کیا ان کو قتل کر دیا، اور یہ لعنت ایسی سنت بن گئی جس پر جوان بوڑھے ہو گئے، بچے جوان ہو گئے، بھلا ایسے شخص کو کیوں کر مجتہد کہا جا سکتا ہے اور اس کو مستحق اجر قرار دیا جا سکتا ہے؟ لا حول ولا قوت الا باللہ۔ پھر یہی سوال اٹھتا ہے کہ دونوں میں سے کون حق پر تھا اور کون باطل پر تھا؟ یا تو علی علیہ السلام اور ان کے شیعہ ظالم تھے اور باطل پر تھے، یا معاویہ اور اس کے ساتھی ظالم تھے اور باطل پر تھے؟ حالانکہ رسول اللہ صلی اللہ علیہ وسلم نے سب چیز کو واضح کر دیا تھا، جو بھی ہو ہر صورت میں تمام صحابہ کی عدالت بہرحال ثابت نہیں ہوتی، اور نہ یہ منطق عقل سلیم پر پوری اترتی ہے۔ ہر چیز کی متعدد مثالیں ہیں جن کو خدا کے علاوہ کوئی ایسا نہیں کر سکتا۔ اگر میں تفصیل میں جاؤں اور ہر واقعے کے بارے میں ہر پہلو سے بحث کروں تو کوئی ضخیم جلدوں کی ضرورت ہوگی، مگر چونکہ میں نے اختصار کا ارادہ کر لیا ہے اور اس بحث میں صرف بعض مثالوں پر اکتفا کی ہے، اور یہ الحمدللہ ہماری قوم کو مذمومات کو باطل کرنے کے لیے کافی ہے۔ ہماری قوم کا عالم یہ ہے کہ مدتوں سے ہماری فکروں کو جامد بنا دیا ہے اور یہ پابندی لگا دی ہے کہ میں حدیث سمجھنے کی کوشش نہ کروں، عقل و شریعت کے معیار پر تاریخی واقعات کی تحلیل نہ کروں، جبکہ قرآن کریم اور سنت رسول صلی اللہ علیہ وسلم ہم کو میزان عقل پر تولنے کا حکم دیتی ہے۔ इसलिए मैंने तय कर लिया है कि मैं सरकशी करूँगा और तासुब के जिस गिलाफ में मुझे लपेटा गया है इससे बाहर निकलूँगा। 20 साल से जिन बेड़ियों में मुझे जकड़ा गया है इससे आज़ादी हासिल करके रहूँगा। मेरी ज़बान हाल इनसे कह रही है एक काश मेरी कौम ये जान लेती कि मेरे खुदा ने मुझे क्यों बख्श दिया और मेरा इकराम क्यों किया। काश मेरी कौम भी इस नई दुनिया का इंकिशाफ कर लेती जिसकी वो जिहालत के बावजूद शिद्दत से मुखालफत करती है।